نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن لیں گے. ہمارا آج کا سیشن 167 سے بالکل اس کا اینڈ ہے اور حدیث نمبر ہے 157 اور ٹاپک نمبر ہے 38 کتاب الوضو کا. باب ہے من لم يتوضا من لحم شاتی والسویق, وہ شخص جس نے نہیں وضو کیا گوشت کھانے کے بعد بکری کا اور ستو کھانے کے بعد. ایک سٹریچ میں کیا ہوگا, بکری کے گوشت اور ستو کھانے کے بعد وضو نہ کرنا. ہم دیکھیں گے اس میں کہ وضو کے حالت میں ہم کچھ کھا لیتے ہیں تو اس سے کیا حکم ہے, یہ بھی ایک اہم ایشو ہوتا ہے, بہت سارے لوگوں کے اس میں کوئسچنس ہوتے ہیں. تو آئیے دیکھتے ہیں اس روایت کو اور آپ میرے ساتھ دہرا لیجئے گا. عن عمر ابن امیہ رضی اللہ عنہ انہ را رسول اللہ صلی اللہ علیہ وسلم یحتز من کتف شاتن فدویا الی الصلاۃ فالقی السکین سکین سین کے نیچے زیر فصلی ولم یتودعو. ایک ایک لفظ کو دیکھیے گا. روایت کرتے ہیں عمر بن امیہ دمری سے روایت ہے, کہتے ہیں کہ انہ را انہوں نے دیکھا نبی صلی اللہ علیہ وسلم کو یحتزو کاٹ رہے تھے من کتف شاتی بکری کے شانے کو. کتف کہتے ہیں شانہ شولڈرز کو اور شات کہتے ہیں بکری کو. فدویا الی الصلاۃ پھر اس کے بعد بلایا گیا آپ کو نماز کے لیے. فل کا سکین تو ڈال دی یا رکھ دی آپ نے چھری. فصلی اور نماز پڑھی. ولم یتوضو اور وضو نہیں کیا. اب اس ایک حدیث میں کئی مسائل ہیں. پہلی بات ہے کہ نبی صلی اللہ علیہ وسلم گوشت کھا رہے تھے, کاٹ نہیں رہے تھے لیکن چھری استعمال کر رہے تھے, تو چھری کانٹے کے ساتھ کھانا کوئی بری بات نہیں ہے. بعض دفعہ لوگ اس کو بھی ویسٹرن کلچر سمجھ کر منع کرتے ہیں اور صرف ہاتھ سے کھانے کو ہی سنت سمجھتے ہیں. تو آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم ایک عمل جو عموماً کرتے تھے وہ ہاتھ سے کھانے کا تھا, لیکن ضرورتاً اگر ضرورت پڑ جائے اور عباحت کے لیے یعنی امت کے لیے اس چیز کو حلال کیا جائے اس کے لیے آپ چھری کانٹے کا استعمال بھی کرتے تھے. اور کچھ چیزیں ایسی ہوتی ہیں آپ دیکھتے ہیں کہ چمچ یا چھری کانٹے کے بغیر کھائی بھی نہیں جا سکتی. آپ سوکھی چیز کھا لیں گے لیکن آپ شربت تو نہیں پی سکتے, یا تو یہ کہ پھر آپ برتن کو ہی منہ لگا کر پئیں. تو اس سے یہ عمل پتہ چل گیا. اسی طرح آپ دیکھیں کہ قرآن پاک میں ہم پڑھتے ہیں سورہ یوسف میں, اس دور میں اس عزیز مصر کی بیوی نے چھری کانٹے کا استعمال کیا جس کے ساتھ سارا واقعہ آگے بڑھا. تو اس وقت بھی ہم دیکھتے ہیں کہ کتنی پرانی کہانی ہے وہ, تو لوگ چھری کانٹے سے کھاتے تھے. تو یہ کوئی ماڈرن ہونے کی بات نہیں ہے اور اس پہ کوئی بہت زیادہ انسان کو مائنڈ بھی نہیں کرنا ہوتا. پھر دوسری بات یہ دیکھیے کہ اس میں یہ بھی پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم گوشت کھاتے تھے. دیکھیے ایک چیز ہوتی ہے عام مزاج, وہ سادہ ہونا چاہیے انسان کا, طبیعت میں کوئی تکلف نہیں ہونا چاہیے, کوئی ہر وقت یا شغل نہیں ہونا چاہیے. لیکن جو چیزیں حلال ہیں کلو وشربو کھاؤ اور پیو. قرآن پاک میں تو اللہ رسولوں کو کہتے ہیں, سورہ بقرہ میں ہم پڑھ چکے ہیں یا یو ہر رسول کلو منت تیشی بات, کھائیے حلال چیزوں میں سے. تو لہٰذا گوشت کھانا کوئی گناہ کی بات نہیں ہے, اور کسی کو گوشت کھاتا دیکھے تو کبھی بھی اس کے بارے میں بدگمان نہ ہو. پھر اگلی چیز آپ دیکھیے کہ اس میں یہ پتہ چلتی ہے کہ نبی صلی اللہ علیہ وسلم کھا رہے تھے اور نماز کا وقت ہو گیا تو فوراً چھوڑ دیا. اصل یہ بات, حالانکہ اللہ کے نبی کے ایک حدیث میں پتہ چلتا ہے کہ جب عشاء اور عشاء جمع ہو جائے تو پھر پہلے کھانا کھا لو, یعنی رات کا کھانا لگ چکا ہے اور عشاء کا وقت ہے تو پہلے کھا لو. مقصد یہ کہ عشاء کی نماز میں چونکہ بہت زیادہ وقت ہوتا ہے تو 10-15 منٹ کا ادھر ادھر کر لینا کوئی بری بات نہیں ہے. لیکن یہاں اب ہمیں لگتا ہے کہ اللہ کے نبی کھا رہے تھے اور اذان ہوئی تو آپ نے سب چھوڑ دیا, بلکہ نماز پڑھی نہیں پڑھائی بھی. ٹھیک ہے, تو اس سے کیا پتہ چلتا ہے کہ ایک حکم عام ہے اور ایک کبھی کبھار کی بات ہے. پھر اس کے بعد دوسری چیز یہ پتہ چلتی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے وضو نہیں کیا, دیٹ مین آپ بوضو تھے. یہ بھی ایک خوبصورت عمل ہے کہ باوضو رہنا چاہیے. حدیث میں آتا ہے کہ وضو کی حفاظت صرف مومن کر سکتا ہے. اور آپ یقین کریں اگر کسی بھی بندے کو دین کی طرف لانا چاہتے ہیں نا, بعض دفعہ شوہروں کو، بعض دفعہ بیویوں کو، بچوں کو، لڑکوں کو لاتے ہیں، اب کیا کریں، غصہ وہ کرتے ہیں، تنقید نہیں کرنی، ایک بات چھوٹی سی گھر میں بیٹھ کے ڈیسائیڈ کر لیں، آپس میں کر لیں، آج ہی سے اس کو کر لیں آج کے کام میں کہ بھائی ہم نے حدیث پڑھی ہے اس طرح وضو کے بارے میں، تو چلیے ایسا کرتے ہیں ہم سب گھر والے ارادہ کرتے ہیں کہ ایکٹیویٹی کے طور پہ ہر وقت وضو سے رہیں گے، وضو کیا جب ٹوٹا دوبارہ کر لیا. اب آپ دیکھیے یہ چھوٹی سی سنت ہے اور عموماً وضو اتنی جلدی ٹوٹتا بھی نہیں ہے. باوضو رہنے کی عادت آپ اپنے ساتھ اپنے گھر والوں کو ڈال دیں، بلیف می مور دین 60% تو برائیاں وہیں ختم ہو جائیں گی. وضو جو ہے نا یہ انسان کو کیئرفل کر دیتا ہے، نظر اٹھنے لگی. بعض لوگوں کو ویسے تو اچھی بات ہے پتہ رہے غلط ہی صحیح، لیکن کہتے ہیں غیر محرم نے دیکھ لیا تو وضو ٹوٹ جائے گا، شیشہ دیکھ لیا تو وضو ٹوٹ جائے گا، اور اس طرح کی کہانی ہے. تو وہ لوگوں نے کچھ خود ساختہ پابندیاں بھی رکھی ہوئی ہیں، لیکن یہ حقیقت ہے کہ جس طرح نماز برائیوں سے روکتی ہے اس طرح وضو بھی روکتا ہے. ایک حیا ہوتی ہے اور انسان غلط دیکھنے سننے سے بچتا ہے، اور غلط چیزوں کو نہیں دیکھیں گے، غلط چیزیں سنیں گے نہیں، تو انشاءاللہ آہستہ آہستہ پھر بڑے بڑے گناہ بھی نہیں ہوں گے. پھر آپ دیکھیے کہ ادھر ستو کا ذکر نہیں ہے. ستو عربی میں اصل میں سویق کو کہتے ہیں، ایک جنگ بھی ہے غزوہ سویق نام کی، کیونکہ اس جنگ میں جو مخالف گروہ تھا وہ اپنے ستو چھوڑ کے بھاگ گیا تھا، تو مسلمانوں کو وہ سب مال غنیمت میں مل گئے تھے، اسی لیے اس کا ایک اور نام ہے جس میں سے غزوہ سویق کہتے ہیں یا سویق کہتے ہیں. پھر اسی طرح آپ دیکھیے کہ یہاں ذکر نہیں ہے، لیکن ستو آگ پر پکائے نہیں جاتے، بالکل ایسے ہی کھائے جاتے ہیں پانی میں گھول کے، یا بعض لوگ اس کو پکا بھی لیتے ہیں، تو دونوں کا حکم ایک ہے. اب میں اور آپ اس سے کیا سمجھیں، اب ہم صرف ستو اور اس کے اوپر رہیں گے؟ نہیں. اگلی حدیث پڑھ لیں، پھر میں اس پہ انشاءاللہ ہلکی سی بات کروں گی کہ ہم کس کھانے کے بعد وضو کریں اور کس پہ نہ کریں. اگلا باب ہے من مد مد من السویقی ولم یتودا. من وہ شخص مد مزہ جس نے قلی کی من السویقی ستو کھانے کے بعد، ولم اور نہیں یتودا اس نے وضو کیا. روایت عن سوید بن نعمان رضی اللہ عنہ انہ خرج مع رسول اللہ صلی اللہ علیہ وسلم عام خیبر. سوید بن نعمان کہتے ہیں کہ فتح خیبر کے سال نبی صلی اللہ علیہ وسلم کے ساتھ گئے. کب ہوئی تھی کس کو پتا؟ 7 ہجری کو. ٹھیک ہے، غزوہ خیبر کے موقع پہ یہ پہنچے اور کہتے ہیں کہ جب اللہ کے نبی گئے تو میں ان کے ساتھ تھا. حتی اذا کانو، یہاں تک کہ جب وہ تھے، بصحبہ، صحبہ نام کی جگہ پر، وہی ادنا خیبر، تو یہ قریب تھی خیبر کے، یعنی خیبر کے قریب ایک جگہ، سبا نام کے پہ جب آپ پہنچے، فصل العصر، پھر آپ نے عصر کی نماز پڑھی، ثم دا، پھر آپ نے منگوایا، بالازوادی، زاد سفر، یعنی کوئی کھانا پانی لاؤ، کچھ بیٹھے ہیں، سٹاپ اوور ہوتا ہے عموماً نماز پڑھتے ہیں سفر میں کہیں، تو پھر دل بھی چاہتا ہے کہ اب کچھ کھا بھی لے، تو آپ نے منگوایا. کیا ازواد کیا ہوگا؟ ازواد زویدو سے، قرآن پاک میں آتا ہے کہ فین خیر زاد تکوا، زاد اصل لفظ ہے، اسی سے پہ یہ بدل کے شکل بدل گئی، ازواد یعنی جمع، کہ کوئی کھانا پانی ہے، کوئی سفر میں جو ہم لائے ہیں تو وہ لے آؤ. فلم یو تب اللہ بسویق، تو نہیں دیا گیا ان کو مگر صرف ستو، یعنی تھے ہی ستو سفر میں، تو ان کو ستو دیے گئے اور اس کا انتظام کیا گیا. فمر بھی فسریا، تو پھر آپ نے حکم دیا ان کو کس بات کا؟ کہ تیار کرو، یعنی اس کو کہو. اب عرب لوگ اس کو دلیے کی طرح پکا لیتے ہوں گے، یا گھول دیتے تھے، یا پانی میں کچھ بھی تھا. خیر وہ ستو تیار ہو گئے. فاکل رسول اللہ صلی اللہ علیہ وسلم واکلنا، آپ نے بھی کھایا اور ہم نے بھی اس میں سے کھایا. ثم قام الى المغرب، پھر آپ کھڑے ہو گئے مغرب کے لیے، یعنی آپ نے مغرب کی نماز پڑھائی. فمدمد، پھر کلی کی. ومدمدنا، اور ہم نے بھی کلی کر لی. ثم صلى، پھر آپ نے نماز پڑھائی. ولم یتودا، اور وضو نہیں کیا. اب اس روایت سے کیا پتا چلا؟ کہ ستو کھائے تھے اور کلی کی تھی، تو آپ کو کلی کرتا دیکھ کر صحابہ نے بھی کی. یہاں سے صحابہ کا عمل بھی دکھتا. چند باتیں اس میں دیکھ کے پھر اگلی روایت کو ساتھ لیں گے. پہلی بات یہ ہے کہ نبی صلی اللہ علیہ وسلم جب سفر میں ہوتے تھے تو دوسرے لوگ آپ کے ساتھ جاتے تھے. پھر دوسری بات یہ ہے کہ خیبر کے بالکل قریب تھے، لیکن آپ نے وہاں رک کر عصر کی نماز پڑھی، کیونکہ آگے جنگ کی خطرہ ہو سکتا ہے، دشمن سے مقابلہ ہو سکتا ہے، تو یہ نہ ہو کہ مشکل ہو. بعض دفعہ ہم کہتے ہیں نہیں، اب پہنچ کے ہی پڑھیں گے. اچھا، یہ ایک بہت ہی بری عادت دیکھی ہے میں نے، خاص طور پہ اپنے کلچر میں، ہر کام کے لیے رکیں گے، نماز کے لیے نہیں رکیں گے. مثال ہے، کھڑے باتیں کریں کریں کریں، نماز پڑھ، نہیں اب میں گھر جا کے پڑھوں گی، میں فریش ہو کے پڑھوں گی. ایون یہاں اگر ہم یہاں سے اٹھتے ہیں تو اگر ظہر کا وقت ہے اور ہمیں پتا کہ وقت شروع ہو گیا ہے تو پڑھ لیجئے، کس کو پتا کہ زندگی رہے گی کہ نہیں. آپ چلے جائیں، سٹک ہو جائیں ٹریفک میں، حادثہ ہو سکتا ہے، کوئی تکلیف لگ سکتی ہے، آپ بزی ہو سکتے ہیں، یہاں سے آپ نکلے ہو، گروسری لینی تھی وہ لے لوں، پتہ چلا ٹیسکو سے نکلے تو ظہر کے عصر بھی قضا ہونے والی ہو گئی. ایسے نہیں کریں، اپنی زندگی کا یہ اصول بنا لے، جہاں روک لیا گیا رک گئے، چاہے 4 فرض پڑھ کے کھڑے ہو جائیں، لیکن رہے. اب آپ قریب تھے لیکن آپ نے عصر کی نماز پڑھی. फिर दूसरी बात इसे एक और पता चलती है कि आम लोगों की तरह अल्लाह के नबी को भी भूख लगती थी, तभी तो खाने को मांगा। और भूख लगना या खाना खाना ये कोई इंसान के तकवे के खिलाफ चीज़ नहीं है। हाँ, हर वक्त उसके ख्याल नहीं होना चाहिए और हर वक्त ही खाते पीते रहना नहीं चाहिए। फिर उसके बाद आप देखिए कि सत्तू ही लेके जाते थे। आज हम पिकनिक पे जाएं तो साथ हमारे 10 चीज़ें जाएंगी, टोकरी तैयार होती नहीं जब तक हम जाएं ना। वो कहाँ जा रहे थे और खैबर कितनी दूर है आप कभी मदीना से अंदाज़ा लगाएं, और सिर्फ सत्तू लेके जा रहे थे। मुझे और आपको सिर्फ सत्तू खाने पड़े ना तो हमारे इतने मोटे मोटे आंसू निकले, सुबह से कुछ खाया ही नहीं। बस वो सत्तू खाए थे, वो केला खाया था, वो गाजर खाई थी, वो सेब खाया था, और बस वो स्नैक्स लिए थे, खाया तो कुछ नहीं। वैसे हमारे यहाँ फ्रूट खाने को तो कोई खाना कहता ही नहीं है। इसी तरह से आप देखिए कि अमूमन जब तक हम रोटी सालन नहीं खा ले हम कहते कुछ खाए ही नहीं, कुछ खाते नहीं, भूख ही नहीं खत्म होती है। तो आप देखिए सिर्फ सत्तू खाते थे। मैं सोचती हूँ तो कई दफा दिल भर जाता है कि अल्लाह हमें भी इतना सब्र दे दे। हम तो कोई भी पूछे कुछ खाया था नहीं। आप देखिए, आप मिसाल अपने हस्बैंड को बाहर से आए उनको पूछें कुछ खाया था खाना, वो कब कहते हैं खाना खा के आए हो, जब वो कोई होटल में किसी दोस्त के साथ अच्छा भारी मुर्गन खाना खा चुके हो। लेकिन अगर कोई छोटी मोटी चीज़ें खा रहे हो तो कभी नहीं कहेंगे कि खाया, लेकिन उन लोगों का ये खाना था। अल्लाह हमें इतना सब्र तवक्कुल दे। और वाकई इस पर दुआ भी है कि अल्लाह मुझे गाय वाली भूख से बचा, जू का लफ्ज़ आता है मिनल जूई, कि अल्लाह ताला मुझे भूख से बचा। तो बहरहाल एक ये चीज़ पता चली। फिर उसके बाद एक और बात पता चली कि आप सबके साथ मिलकर खाते थे। ये बात सफ़ा लोगों को एक बहुत ही अजीब बात लगती है कि अच्छा जी हम सबके साथ मिलकर बैठे हैं, सबके साथ खाएं, हमें तो अलग खाना चाहिए, पता ना चल जाए हम कितना खाते हैं, नज़र ना लग जाए। और किसी का खाना देखना और उसको समझना ऐसे समझते हैं कि शायद ये उसकी नेकी के खिलाफ हो गया। तो अल्लाह के नबी सबके साथ खाते थे, और हमारी तरह कोई 10-10 बर्तन नहीं होते थे, एक ही बर्तन में से हाथ भी चल रहे होते थे सबके, कोई फ़र्क इससे नहीं पड़ता था। फिर उसके बाद आप देखिए कि पहले असर पड़ी, फिर स्टॉप ओवर लिया, फिर मगरिब पड़ी। इससे क्या पता चलता है, क्या सत्तू खाने में इतना टाइम लग चुका था? नहीं, थोड़ा सा ही लगा था ना। तो इसके अंदर कि असर भी जब पड़ी तो बस मगरिब का वक्त करीब था। सफ़र में अल्लाह सुबहान तआला ने इतनी सहूलतें रखी हैं कि उनको देख कर भी अल्लाह पे प्यार आता है, कि अल्लाह को वाकई यकीन है कि हम सफ़र पर ऐसे ही नहीं निकले, हमारे सफ़र का कोई मकसद है। फिर उसके बाद कुल्ली की और सहाबा अल्लाह के नबी को फॉलो करते थे। अगली रिवायत देखिए, फिर हम इस मसले को और अच्छा समझेंगे। अन मैमूनत रदियल्लाहु अन्हा नबी सल्लल्लाहु अलैहि वसल्लम अकल इंदना कतिफन। हज़रत मैमूना जो आपकी ज़ौजे मोहतरमा थी, उन्होंने कहा कि अल्लाह के नबी सल्लम ने खाया गोश्त शाने का। अल्लाह के नबी को बकरी के शाने का गोश्त बहुत पसंद था। आज भी आप देखिए कि जो लोग गोश्त की पहचान रखते हैं वो जानते हैं कि ये गोश्त कैसा होता है, बहुत ही सॉफ्ट होता है। अमूमन मेरा ख्याल है कि हमारे यहाँ तो पुलाव में डालते हैं, चर्बी भी होती है, पतली पतली इसकी हड्डियाँ होती हैं। तो बहरहाल अल्लाह के नबी सल्लम ये खाते थे। सुम्मा सल्ला, फिर नमाज पढ़ी, वलम यतवद्दा, फिर नया वजू नहीं किया। अब देखिए इस हदीस में गोश्त खाने के बाद कुल्ली करने का जिक्र नहीं। मालूम क्या हुआ कि कुल्ली करना फ़र्ज नहीं है, मुस्तहब है, पसंदीदा है, रिकमेंडेड है। हालात को देखा जाएगा, वाकयात को देखा जाएगा। अगली रिवायत देखिएगा, हल युमद मधु मिनल लबनी, क्या कुल्ली की जाएगी लबन के बाद, यानी दूध पीने के बाद कुल्ली की जाएगी। ये आप मेरे साथ दोहरा लीजिएगा क्योंकि इसकी तो जरूरत हम सबको ही पड़ती है। अन इब्ने अब्बास रज़ी अल्लाह अन्हुमा أن رسول الله صلى الله عليه وسلم شرب لبنا فمدمد وقال إن له دسما. حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے دودھ پیا، لبن کہتے ہیں دودھ کو۔ अच्छा, आज अगर आप सऊदी अरब जाएं और अब लबन समझ के डब्बा खरीद ले, बाद में पता चले वो दूध नहीं, वो दही है, लस्सी है, आज वो लस्सी को कहते हैं। इससे देखिए जो फुसहा जुबान है ना अरबी की और जो आज की कॉमन जुबान है, ये बहुत फर्क हो चुकी है। ठीक है, तो लबन आज वो दूध की बजाय लस्सी को कहते हैं। कुरान में आया ये लफ्ज जी, लबनन खालिसन, सूरत फुरकान में भी आता है और सूरत नाहल में भी आता है गालिबन, कि अल्लाह ने तुम्हें गाय के पेट से खालिस दूध पिलाया। ठीक है, फिर उसके बाद ये जो लफ्ज मद मद है ना, इसको देखिए तो साथ ही वो कुल्ली की एक मखसूस आवाज जहन में आती है ना, मद 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 मद, यानी साउंड से भी आप इस लफ्ज का तर्जमा याद कर सकते हैं कि कुल्ली करना, मुंह में पानी डालना, थोड़ा सा उसको खंगाल कर फिर उसको निकाल देना। फिर आपने कहा उसमें क्या है, इन्ना लहू दसमन, चूंकि इसमें चिकनाई होती है। दसम अरबी जुबान में फैट को कहते हैं, चिकनाई कह लीजिए। बाज दफा मक्खन के डब्बी आप लेंगे उस पर भी लिखा होगा, देसी घी का डिब्बा लेंगे उस पर भी लगा होता है, तो जो खालिस चिकनाई होती है ना उसकी तरफ इशारा है। तो अब आप देखिए कि दूध पीने के बाद आपने कुल्ली की, अब आप कहते हैं अच्छा हम तो दूध ही पीते फैट फ्री हैं, अब हम 10 सवाल करेंगे। अच्छा होल मिल्क पिया तो करें, और 50% कर लिया तो फिर एक कुल्ली कर ले। हम बस दफा इतने छोटे छोटे मसलों में उलझ जाते हैं। अच्छा होल मिल्क किया तो फिर इसका मतलब कि 3 कुल्लियां कर लो। अच्छा 50% है तो 1.5 कुल्ली कर लो, और अगर स्किम मिल्क पिया तो कुछ ना करो। देखिए हम असल हुक्म नहीं समझते। सुभान अल्लाह, ये दीन को सीखने का एक अंदाज होता है, लेकिन आज हम लोग इतने लकीर के फकीर हैं कि इन चीज़ों में हम इतने पिकी हो जाते हैं कि बाद अब फतवे मसले झगड़े और दूसरे बड़े बड़े कामों पर कहते हैं अब ये तुम्हारी मजबूरी है। आज के दौर में ये शादियां तो ऐसे नहीं होंगी, और सूद तो चलेगा। तो वही बात आ गई ना कि मच्छरों को छानना और हाथी को निगलना। तो दीन की रूह समझ लीजिए। अब इन सारी बातों को इकट्ठा कर देते हैं, ये पॉइंट्स में लिख लीजिए, सारे मसले इसके इकट्ठे आ जाएंगे। कुछ भी खाने पीने से वजू नहीं टूटता, पहली बात है। सेम एज इट इज आप उठकर अगर नमाज पढ़ते हैं तो कोई हर्ज की बात नहीं है। आप कहेंगे अच्छा जी फिर पिक्का गोश्त खाने से भी नहीं टूटता क्योंकि वो तो हराम है। तो भाई पिक्का गोश्त खाने से तो आपका इस्लाम टूट जाता है, आपके दीन पे हाथ पड़ता है, तो मुसलमान से तो ये उम्मीद भी नहीं की जा सकती कि वो हराम खाता होगा। ठीक है, दूसरी बात इससे क्या पता चलती है कि जब इंसान कुछ मुंह में अपने फील करे, कोई चिकनाई है, खाने का असर है, गोश्त खाया तो उसकी कोई मुंह में चीज है, उस वक्त एहतियात के तकाजे के तौर पे या अपने दिल की तसल्ली के लिए खुली कर ले तो ये बहुत अच्छी बात है। खाने का टेस्ट मुंह से निकल जाना चाहिए था। बस अब पानी नहीं होता, आप क्या करें, आप आपने कुछ खाया, मसलन आपने यही देखिए कि दूध नहीं आइसक्रीम खाई, कहीं बाहर थे, अब नमाज का वक्त हो गया, अब क्या करें, कुल्ली करें कैसे करें, अपने मुंह में थोड़ा सा लो, आप थोड़ी देर पर जमा हो जाता है ना, उसके साथ एक दफा मुंह को अंदर से वॉश करके उसको अंदर निकल लें, यानी मुंह से टेस्ट खत्म हो जाए। लेकिन पसंदीदा काम क्या है कि अगर कोई चिकनाई वाली चीज या जिस खाने का असर मुंह के अंदर रहे तो उसके बाद फिर खुली कर लेना चाहिए, लेकिन ये फर्ज नहीं है, करेंगे तो बहुत अच्छी बात है। ठीक है, आगे देखिए, बाब अल वुदू मिनन नौमी व मल्लम यरा मिनन नासती व नासतैनी औ अल हफ्कही अलवुदू। वुजू करना मिनन नौमी नींद से, यानी नींद से वुजू करना, मुराद यह है कि जब पूरी नींद लेकर सो के उठेंगे तो फिर वुजू करेंगे। हाँ मल्लम यरा, हाँ जो कि ना देखे, मिनन नासती, ये नासती का लफ्ज कभी आपने पढ़ा, कुरान में आता है ऊंग ऊंग जाना। देखिए नींद के लिए कुरान में सीना तुन आता है, लाता खुजू खु सीना तुम वला नौम, फिर नवास का लफ्ज आता है, फिर इसी तरह सीना तुम वला नौम। तो ये क्या है कि एक हल्की सी ऊंग और ना सते ऊंग ना, कभी कभी आप बैठे हुए एकदम ऊंग जाते हैं, फिर एकदम झटका लगता है, फिर उठ जाते हैं। तो अगर बैठे बैठे एक दो बार नींद का झटका आ जाए तो उससे वजू नहीं टूटता, ये मुराद है इसका कि पूरी नींद लेकर जब आप उठते हैं या आंख लग गई लेट गए उसके बाद वजू करेंगे। लेकिन अगर ना सतिन और ना सतैन एक या दो बार आप ऊंगे, बल्कि औ अल खफकत ही, खफकत ही क्या होता है, ये जो गिर जाते हैं ना, झोंका ले लिया, जिसको हमारे यहाँ इंग्लिश में क्या कहते हैं, नैप लेना, हल्का सा नैप, बैठे बैठे रिलैक्सेशन हो जाती है, तो इससे वजू नहीं टूटता। अनायशत रज़ी अल्लाहु अन्हा, हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायत है, अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहा, ये कि नबी सल्लम ने फरमाया, इज़ा नास अहदुकुम, जब ऊंग आ जाए तुम में से किसी को, वहुवा युसल्ली, और वो नमाज पढ़ रहा हो, तो क्या करे, फल यरकुद, तो उसको चाहिए कि वो सो जाए। कहाँ लफ्ज है फल यरकुद, अल्हम्दुलिल्लाह कहीं भी लफ्ज, देखिए ये हदीस के ना, जहां वो लफ्ज कुरान में आया होता है अल्लाह के हुक्म से ऐसे क्लिक होता है कि लगता है कि बस सुई अपनी जगह पे चली गई। कोई आप में से बता सकता है कुरान में ये लफ्ज फल या रकद किस फॉर्म में और कहाँ है? मरकत है, ठीक है, आपने जो कहा ना मरकत, वो ठीक है, लेकिन वहुम रुकूद, सूरत कहफ हर जुमे में पढ़ते हैं कि वो कार में सोए हुए थे और वो सोते, तो वही लफ्ज है, देखिए फल या रकुद, बस चाहिए कि वो सो जाए, फिर थोड़ी देर आराम कर लीजिए, हत्ता यज़हब अन्हुन्नौम, यहाँ तक कि उससे नींद चली जाए। फ़इन्ना अहदकुम, बस बेशक कोई एक तुम में से, इज़ा सल्ला, जबकि वो नमाज पढ़ेगा, वहुवा नाइसुन, और वो उस वक़्त ऊँग रहा होगा, ला यदरी, नहीं वो जानता, ला लहू, शायद के वो यस्तग़फिरु, अपने तौर पर तो इस्तग़फार कर रहा हो, लेकिन फ़यसुब्बु नफ़सहू, हालांकि वो बद्दुआ दे रहा हो खुद को। देखिए ये दीन रहमा, ये अल्लाह के नबी सल्लम की मोहब्बत कि नींद आई है तो थोड़ी देर सो जाओ, पता चला नमाज में अल्लाह अग़फ़िरली की जगह अल्लाह ला तग़फ़िरली पढ़ो, अल्लाह ला अग़फ़िरली, कि अल्लाह मुझे ना तू बख्शना, तो गलत लफ्ज़ निकलते हैं ना मुंह से, तो उससे बेहतर है कि चंद मिनट के लिए सो लिया जाए। अब आप देखिए कि जो बात पीछे भी हुई वो यहाँ इस हदीस से भी पता चलती है कि बजाते खुद नींद जो है ये वजू नहीं तोड़ती, यानी आप कह सकते हैं कि नींद नवाकिज़ वजू नहीं है, नवाकिज़ नाकिस से توڑنے والا، یعنی وضو ٹوٹتا نہیں ہے نیند سے، لیکن بے وضو ہونے کا ذریعہ. پیچھے ذکر ہوا تھا آپ کو یاد ہوگا کہ جسم کے جوڑ ڈھیلے ہو جاتے ہیں، جسم سے ہوا نکلنے کے زیادہ خطرے ہوتے ہیں، تو جب گہری نیند سوتے ہیں تو ہو سکتا ہے جسم سے ہوا خارج ہو. تو بیسک ناقض وضو کیا ہے؟ ہوا کا خارج ہونا. لیٹ کے سوئیں گے تو جسم سے ہوا نکلنے کے خدشے زیادہ ہوں گے. ویسے بھی انسان کی عقل کم ہو جاتی ہے، شعور ختم ہو جاتا ہے، اس کو ہوش نہیں رہتا، تو پھر اگر ایسی کیفیت ہو تو پھر وضو کر لیا جائے. آپ یہ روایت بھی میرے ساتھ دہرائیں گے. عن انس رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم انہ قال اذا احدکم فی الصلاۃ فلینم حتى يعلم ما يقرأ. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، اذا جب ناسا نیند آ جائے، اونگنے لگے، احدکم کوئی ایک تم میں سے، فی الصلاۃ نماز میں، فل یا نم تو چاہیے کہ وہ سو جائے. اس میں لفظ کے اندر نم حکم ہے نا، نوم سے، نوم کہتے نیند کو، تو نم فعل امر ہے کہ سو جاؤ. حدیث میں آتا ہے کہ جب نیک انسان قبر میں جاتا ہے تو اس کے چھوٹے موٹے حساب کتاب کے بعد کہا جاتا ہے نم کا نومت العروس، تو وہ یہی لفظ ہے کہ آج ایسے سو جاؤ جیسے کہ نئی دلہن سوتی ہے. تو گویا کہ یہاں کہا گیا کہ پھر اگر نیند آ رہی ہے تو سو جائیے، حتیٰ یہاں تک کہ یعلم ما یقرأ، وہ جان لے کہ جو اس نے پڑھا ہے. اب آپ دیکھیے کہ کبھی آپ نے بہت گہری نیند میں لوگوں کو بات کرتے دیکھا، آواز بھی کانپنے لگتی ہے نا، بات کرتے کرتے ایک دم اونگ جاتے ہیں، کیا کہا، ایسے کیفیت ہوتی ہے. تو اللہ نہیں چاہتا. ہم قرآن پاک میں پڑھ چکے ہیں شراب کی حرمت کے سلسلے میں ایک آیت ہے، لا تقر صلاۃ الا وانتم سکارا، نماز نہ پڑھو نشے کی حالت میں جبکہ تمہیں پتہ لگے کہ تم کیا پڑھ رہے ہو، حتی تعلم، یہ جانو کہ تم کیا پڑھتے ہو. اب آپ بتائیے کہ نیند بھی نہ ہو، نشہ بھی نہ ہو، اور ہمیں پھر بھی نہ پتہ چلے ہم کیا پڑھ رہے ہیں، تو کیا بنے گا؟ سوچنے کی بات ہے نا. بغیر نشے کے، بغیر نیند کے ہماری جو نمازیں ہیں کہ ہمیں سمجھ آتی ہیں اللہ تعالیٰ کے ساتھ کلام کرتے، تو اب ایسی حالت میں پھر انسان کا کیا حال ہوتا ہے کہ اس کو سمجھ نہیں آ رہا ہوتا، تو نماز کا ترجمہ بھی پڑھنا چاہیے. اور بہت زیادہ نیند ہو تو پھر نماز سے پہلے تھوڑی سی نیند کو پورا کر لینا چاہیے. اور بعض دفعہ آپ دیکھیے کہ کچھ ایسے کام ہوتے ہیں نا کہ جس کو کرنے کے بعد انسان تھک جاتا ہے. عموماً آپ دیکھیں گھر کے کام آپ کرتی ہیں جب بھی کوئی اس طرح کے کاموں میں، تو اس کے بعد چھوٹا سا نیپ لیا کرے. بہت کم لوگوں کو میں نے دیکھا کہ یہ عادت ہوتی ہے، ہم جب سوتے ہیں تو پھر اللہ ہی ہمیں اٹھائے، نہیں سوتے تو نہیں سوتے. اگر میں آپ سب سے پوچھوں آپ سارا دن سوتی ہیں، تو اکثر لوگ کہتے ہیں نہیں جی کہاں سونا ہے، کنگھی بھی نہیں کرتے، ایسے ہی سوچتے. چھوٹے چھوٹے نیپ لیا کرے. دیکھیے آپ بیٹھے نا، آپ گئے ہیں کھانا کھا رہے ہیں بیٹھے، اگر آپ اکیلے ہیں کوئی، وہیں صوفے پہ ہلکا سا ہاتھ رکھ کے سو جائیں دو تین منٹ، ریلیکس کرنا. فائدہ کیا ہوگا کہ آپ کا موڈ خوشگوار ہوگا. یہ جو مائیں چڑچڑی ہو جاتی ہیں نا شام کے قریب، اصل میں وہ ان کی نیند پوری نہیں ہوئی، وہ تھک چکی ہیں صبح سے تھی، تو تھوڑا ریلیکس، جہاں آپ کو فیل ہو کہ آپ دوسروں کے لیے کرنکی ہو رہے ہیں، جا کے سو جائیں، بہترین کام ہے سونے کا. لیکن وہ ایسا نہ سوئیں کہ پھر سارے معاملے بگڑ جائیں، ہلکے ہلکے نیپ لے لینے چاہیے. مجھے ایسے لگتا ہے بس اپنے آپ کو ریلیکس رکھنا چاہیے، جس طریقے سے سو کے ہوتا ہے تو کھا کے ہوتا ہے تو کوئی بھی، لیکن کم از کم اپنے ساتھ رہنے والوں کو ہر وقت اذیت میں نہیں شکار کرنا. اور ہمارا حال کیا کہ کام بھی کرتے ہیں اور بڑبڑاتے رہتے ہیں، میں تو صبح سے سوئی نہیں، میں تو صبح سے بیٹھی نہیں. سچ بتائیں، یہ سچ ہے کہ جھوٹ ہے؟ میں تو صبح سے کھڑی ہوں. میاں جب وہ گئے تھے بےچارے، اس وقت بھی آپ انڈا فرائی کر رہی تھی ان کے لیے، سارا دن جو مرضی کریں، ان کے آنے سے پہلے آپ ہوشیاری سے کچن میں آ کے پھر کھڑی ہو جاتی ہیں، اور ان کو پتہ چل جاتا ہے کہ بیگم صاحبہ تو صبح سے کچن میں اچھے ہو، تو کہیں تم سارا دن اتنا کھاتی ہو، سارا دن اب تم کر کیا رہی ہو، تم نے میرے لیے کیا بنایا ہے. تو بہرحال یہ کہ یہ بھی مبالغے ہوتے ہیں، اس سے بچنا چاہیے. لیکن یہ ہے کہ تھوڑا سا نیپ لے لینا اچھا ہے. حدیث میں آتا ہے کہ دوپہر کے بیچ کا جو وقت ہوتا ہے نا، دوہر کے کھانے کے بعد نیپ لے لینا، ہلکا سا کیلولا اس کو اصل میں کہتے ہیں، قرآن پاک میں بھی یہ لفظ آتا ہے سورہ فرقان میں، قائلون کے معنوں میں، کہ کیلولا جب کرتا ہے انسان تو اس سے رات کو جاگنے میں بہت مدد ملتی ہے. ہمارے جسم کو آرام چاہیے ہوتا ہے، جب ہلکا سا آرام مل جاتا ہے تو اس کے بعد اللہ کے حکم سے انسان پھر فریش ہو جاتا ہے اور ری اسیس کر سکتا ہے اپنے کاموں کو. پھر اس کے بعد آپ دیکھیے کہ ادھر ایک اور چیز ہے، یہ جو بات ہوئی کہ انسان جب سو جائے اور اگر بالفرض نیند آ گئی نماز کے دوران، اونگ آ گئی، تو کیا نماز ٹوٹ جائے گی؟ نہیں ٹوٹے گی، کیونکہ اللہ کے نبی نے ایسا حکم نہیں دیا کہ جو نماز کے اندر اگر تمہاری کیفیت ایسی ہو بھی گئی تھی تو اب اس کے بعد تم نماز کو دوبارہ پڑھو، اس کی ضرورت نہیں ہوتی. تو اب دیکھیے کہ کتنے اہم مسئلے ہیں، ان کو اگر ہم نہیں جانتے تو بعض دفعہ ہمارے لیے اس میں مسئلہ بھی ہوتا ہے. आपने सवाल किया था, मैं अभी इसका जवाब इधर भी दे देती हूँ वैसे, कि ऊँट का गोश्त खाने से क्या वजू दोबारा करेंगे? जी करेंगे। हदीस में आता है कि ऊँट का गोश्त खाने के बाद वजू टूट जाता है। ये जो है बेसिकली आग से बना हुआ है, जिन्नों की एक किस्म है ऊँट। अब डरिएगा नहीं ऊँटों को देखकर, लेकिन ये जिन की एक किस्म है और जिन आग से बने और इस वजह से टूट जाता है। अब आप सोचिए, एक लम्हे के लिए ये बात करते हुए मेरे जहन में आया कि बाज़ दफ़ा लोग कहते हैं ना कि धोखा दे के गोश्त दूसरी चीज़ों का बेच देते हैं, जानवरों का। अब कोई भी मुसलमान है बीफ कहकर ऊँट का गोश्त बेच रहा है, शावरमा अक्सर लोग बनाते हैं ऐसी चीज़ों का, अगर सस्ता मिला वो बना लिया। अब लोगों को नहीं बताता, तो जितने लोग उस शावरमे के बाद बगैर वजू किए नमाज पढ़ लेते हैं, तो उसका गुनाह किसको होगा? इसीलिए आप देखिए कि आप इन मुल्कों में कोई चीज़ खाते पीते हैं, आपको ये यकीन होता है कि अंदर क्या डला हुआ है, क्योंकि इनको तो सू करने का भी डर है और इनको ये भी पता है कि एलर्जी सिस्टम्स बहुत हैं और नट्स भी हो सकते हैं और अंडा भी हो सकता है और दिस एंड दैट। लेकिन हमारे मुल्कों में इसका ख्याल नहीं रखा जाता। कहीं भी डाउट आए तो पूछ लें लोगों को, ठीक है जी। और कोई बात इनसे मुतल्लिक? जी बहुत ही अहम सवाल है आपका कि क्या स्मोकिंग से वजू टूटता है। देखिए नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो कच्चा लहसुन खाए वो हमारी मस्जिद में ना आए। साथ नमाज पढ़ते हैं क्योंकि सफ नहीं बोलता इंसान, और बात करे कोई तो स्मेल आती है और उसको भी तकलीफ होती है, फरिश्तों को भी तकलीफ होती है। कच्चा लहसुन प्याज इसलिए पसंदीदा नहीं है। अब आप बताइए कि एक मर्द जो सिगरेट पीता है और उसके बाद जाके मस्जिद में खड़ा होता है या नमाज पढ़ता है, तो उसे कितनी तकलीफ होगी? आप कहते हैं मस्जिद में नहीं जाएंगे जी, घर पढ़ेंगे, तो फरिश्तों को तो तकलीफ होती है ना। तो जिनको सिगरेट पीना है वो कम से कम नमाज के वक्त से घंटा डेढ़ पहले पीकर फिर फ्रेश होके कुली कर ले। इसलिए मैं इस पर कुछ भी नहीं कहूंगी कि वजू टूटता है कि नहीं टूटता, क्योंकि सिगरेट के बाद फिर आगे हुक्का आ जाएगा, हुक्के के बाद सिगार आ जाएगा या इसके बाद कुछ और। अब ये सवाल इसको मैं सिर्फ समझाने के लिए कर रही हूँ, अल्लाह ना करे कोई ऐसा मेरा गुमान है कि कोई होता नहीं, कि ये बताएं कि शराब पीने से वजू टूटता है कि नहीं टूटता, समझ है ना। तो जब शराब पिएगा उसको तो नमाज की परवाह नहीं रहेगी। अल्लाह ने खुद ही कुछ नेकियों पे कुछ ऐसे जिसको आप कहना चाहिए चेक वॉल्स लगाए हुए हैं। अगर आप एक बुरा काम करेंगे ना तो दूसरा अच्छा काम खुद ब खुद छूटता है, उसकी भी वजह क्वालिटी कंट्रोल है। अल्लाह सुब्हान तआला ये नहीं चाहते कि इंसान ऐसे कामों में पड़ जाए कि अपनी मर्जी का दीन भी रखे और दुनिया की बातों को भी अपनी चलाता रहे। जी मकरूह है, ऑफ कोर्स इसमें कोई शक नहीं है, बस अल्लाह ताला जिनको पड़ चुकी है आदत वो इससे बचें, अपने आप को बचाएं। देखिए अगर आप खाने की कपड़ों की कोई बातें करके किसी का हाल पूछ लिया बीमार के, इट्स ओके, नो प्रॉब्लम, वजू तो नहीं टूटता इन चीजों से। बाकी लफ से परहेज तो करना चाहिए, ठीक है। च्युइंगम से वजू नहीं टूटेगा, लेकिन नमाज के दौरान मुंह में च्युइंगम रहे निकाल देंगे तो ठीक है, इट्स फाइन, लेकिन मुंह में ना रखेंगे दोबारा फिर खानी है तो क्या करें, नमाज में नहीं होनी चाहिए, ठीक है। तो अभी सेशन के लिए इतना काफी है। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।